नमस्ते, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादमा श्रोताहरूलाई स्वागत गर्दछु। म विमल घिवाली। हरेक दिन बिहानीमा हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको अन्तर्सम्वादमा हामी आम चासोका विभिन्न समसामयिक सन्दर्भहरूमा केन्द्रित रहेर सम्बन्धित क्षेत्रका व्यक्तित्वहरूसँगको प्रत्यक्ष सम्वाद सुनाउने गरेका छौं। यस क्रममा आजको श्रृंखलाभित्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठी हामीसँगको सम्वादमा रहनुहुनेछ। उहाँसँग अहिलेको जटिल परिस्थितिमा कर्मचारी प्रशासनको भूमिका र प्रभावकारितामाथिको सन्दर्भ जोडेर कुरा गर्छौ। सरकारको स्थायी संयन्त्र मानिएको निजामती कर्मचारी प्रशासनको परिचालन गर्ने विषय पछिल्लो परिवर्तित सन्दर्भसँग जोडेर हेर्दा अहिले देशमा तीन तहका सरकार क्रियाशील रहेको अवस्थामा जनप्रतिनिधिहरू सँगसँगै कर्मचारीहरूले खेल्ने भूमिकामाथिका विभिन्न प्रश्नहरू रहँदै आएका छन्। हामीले राज्य पुनर्संरचना गरेर संघीयताको प्रयोगमा देश गइसकेपछि कर्मचारी तन्त्रको परिचालन गर्ने र तिनले दिने सेवामाथिका जनताको तहबाट गरिएका अपेक्षामाथिका विविध प्रश्नहरू उठ्ने गर्दछन्। यही सन्दर्भसँग जोडेर सामान्य प्रशासन मन्त्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठी हामीसँग जोडिनु भएको छ। उहाँसँग हामी यिनै सन्दर्भ जोडेर कुराकानी गर्छौं। मन्त्रीज्यू नमस्कार।
नमस्कार, धन्यवाद धन्यवाद
कुराकानीमा स्वागत गरे। जिल्लातिरै हुनुहुन्छ क्यारे? हिजोको एउटा तपाईँको कार्यक्रम माथिको समाचार पनि हामीले रेडियोमा समावेश गरेका थियौं। विशेष गरी अब कर्मचारी प्रशासनको भूमिकालाई लिएर सधैँ उठ्ने प्रश्नहरू यिनले दिने सेवामाथिका प्रभावकारितासँग जोडिएर आउने गर्दछन्। मैले अलिकति पृष्ठभूमिमा भने, हामी परिवर्तित सन्दर्भमा गइसकेपछि कर्मचारीहरूले खेल्दै गरेको भूमिकामाथिका प्रश्नहरू यो अवधिमा यहाँले नेतृत्व सम्हालिसकेपछि यहाँको अनुभव कस्तो छ?
विमल बाबु, पहिला कुरा त के भने, हामीले संविधान निर्माण गर्दाखेरि भौगोलिक पुनर्संरचनामाथि बढी जोड दियौँ। त्यसमा धेरै विवाद भयो, कुन जिल्ला कुन प्रदेशमा रहने, कुनमा नरहने, कुनबाट हटाउने, कुन जिल्ला विभाजित गर्ने, कुन जिल्लालाई एकीकृत गर्ने भन्ने कुरामा। त्यसमा भौगोलिक पुनर्संरचनामा हामी बढी जोड दियौँ, राज्य पुनर्संरचनामा हाम्रो धेरैको ध्यान गएन। म यसलाई चाहिँ आत्मालोचनाको साथ मैले स्वीकार गर्नै पर्दछ। त्यस कारणले रह्यो के भने, कर्मचारी प्रशासन या संविधानले तीन तहको जुन तीन तहको परिकल्पना गरेर अगाडि बढायो, त्यसमा हामीले स्थानीय तहलाई असाधारण अधिकार प्रदान गरेको छ। यो संविधानले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तिनटै अधिकार प्रदान गरेको छ। र संसारमा विरलै यस्ता देशहरू होलान्, मलाई अहिलेसम्म मैले त एउटा पनि भेटेको छैन, जसलाई हाम्रो स्थानीय तहलाई प्राप्त अधिकार जतिको प्राप्त होस् भनेर, किन असाधारण अधिकार छ। अब यो क्रममा जाँदाखेरि निर्वाचन भइसकेपछि, तिनटै तहको निर्वाचन भइसकेपछि, जनप्रतिनिधिहरू आइसकेपछि, जुन यो कर्मचारी समायोजनको प्रश्न आयो, कर्मचारी समायोजनमा अलिकति साथीहरूले त्यस बेला चाहिँ गृह कार्य गर्न सकेनन्। र रह्यो के भने, त्योभन्दा अगाडि 26,773 कर्मचारीहरू केन्द्रीय अफिसहरू, चाहे जिल्ला स्तरसम्मका पनि सबै केन्द्रीय अफिसहरूमा कार्यरत थिए, र कर्मचारी समायोजन गर्दा 49,000 कर्मचारी हामीले सङ्घमा मात्रै समायोजित गऱ्यौँ। र विशेष गरी अझ भन्दै भने, प्रशासन समूहको त एकजना उपसचिव मात्रै तल समायोजन हुन पुगे, र यसमा के अरे राजस्व समूहका 14 उपसचिवहरू मात्रै तल प्रदेशमा समायोजन हुन गए। भनाइको मतलब के हो भने, सबै कर्मचारीहरूलाई हामीले अधिकांश सङ्घमै राख्ने प्रयत्न गरियो र 49,000 कर्मचारी सङ्घमै रहे। अब त्यो अर्को पनि एउटा चाहिँ के भयो भने, समायोजन गर्दाखेरि अब एनेस्थेसियाको मान्छेलाई गाउँपालिकामा पठाइयो, अब त्यसले बिचराले केही गर्न सक्ने अवस्था पनि भएन। यस्ता यस्ता चाहिँ अलिकति त्यहाँ चाहिँ विकारहरू भएका छन्, जसले गर्दा कर्मचारी प्रशासनलाई सम्हाल्न र त्यसको मनोबललाई चाहिँ उच्चो राख्नलाई र त्यसलाई चाहिँ एउटा चाहिँ सेवा गर्नलाई एउटा वातावरण बनाउनलाई पनि एउटा चुनौती देखा परेको छ। र त्यो हामीले अनुभव गरेका छौँ एउटा कुरा. अब रह्यो के भने हजुर
जसरी अब समायोजनको बेलामा हामीले चाहिँ अब संघमा धेरै कर्मचारीहरूलाई बस्ने इच्छा उनीहरूको चाहनाको कारणले गर्दाखेरि त्यतैपट्टि व्यवस्थित गरिसकेको अवस्था अहिले आएर यतिसम्मको चाहिँ अनुभवमा अब समायोजनमाथिको चाहिँ प्रश्नमा तपाईँले फेरि पनि समायोजनको विषयलाई फेरबदल गर्ने गरी केही कामहरू गर्दै हुनुहुन्छ भन्ने चर्चा पनि छ त्यो विषय प्रश्न
मैले भन्ने खोजेको थिएँ भने असाधारण अधिकार हामीले दियौँ त्यहाँ कर्मचारीको अभाव रह्यो संघमा चाहिँ आवश्यकता भन्दा बढी कर्मचारीको हामीले थुपारेर राख्यौँ समायोजनमा. दोस्रो कुरो के भने हाम्रो कर्मचारी प्रशासनको जुन बनावट छ त्यो आफै पनि के छ भने पहिलेदेखिकै त्रुटिपूर्ण छ. यसमा प्रशासन समूहका कर्मचारीहरूको संख्या आवश्यकता भन्दा 70% बढी छ. प्राविधिकहरूको संख्या चाहे त्यो वन सेवा होस् चाहे कृषि सेवा होस् चाहे इन्जिनियरिङ सेवा होस् चाहे चिकित्सा सेवा हो यी प्राविधिकहरूको चाहिँ संख्या सर्वथा अभाव छ. र अहिले जुन हामीले वर्षौंदेखि भोगिरहेको के हो भने विकास खर्च भएन विकास खर्च भएन भने जुन एउटा रोइलो छ त्यसको पछाडिको मूल कारण के हो भने प्राविधिकहरूको संख्या र प्राविधिक कर्मचारीहरूको संख्याको अभावले गर्दाखेरि विकास खर्च हुन सकेको छैन. पञ्चायतले आफूलाई सञ्चालन गर्नको लागि प्रशासन समूहको सहारा लिएको हुनाले निरन्तर बढ्दै गयो र त्यही विरासतको रूपमा पछि पनि थपिँदै गयो. त्यसको एउटा बनावट चाहिँ अलिकति त्रुटिपूर्ण पहिलेदेखि नै थियो. अर्को चाहिँ एउटा के थियो भने यसको वितरण पनि त्रुटिपूर्ण रह्यो. एउटा अवसर हामीले के थियो भने प्रशासन उच्च स्तरीय प्रशासन सुधार आयोग किनभने व्यवस्था परिवर्तन भएको छ संविधान परिवर्तन भएपछि गर्न सक्नु पर्थ्यो तर हामी गर्न सकेनौँ त्यहाँनिर चुकेकै हो. र त्यसले गर्दाखेरि के भयो भने कर्मचारी समायोजन एक ढङ्गले जुन भयो त्यसको अहिले पनि म स्वीकार के गर्दछु भने स्थानीय तहमा प्रशासकीय प्रमुख तह अनुसारको प्रशासकीय प्रमुख झनै झनै 100 बढीमा हामी पुर्याउन सकेका छैनौँ. अहिलेको अवस्था त्यो छ. त्यस कारणले जहाँ बढी सेवाग्राहीहरू जुटेका छन् जहाँ बढी बजेट गइरहेको छ जहाँ बढी जिम्मेवारी छ त्यहाँ चाहिँ हामीले कर्मचारी पुर्याउन नसकेको अवस्था अहिले चुनौती भन्दा ठुलो चुनौती यो छ. जसले गर्दाखेरि अहिले विकास निर्माणका कामहरू स्थानीय तहदेखि प्रदेशका र स्वयं सङ्घको पनि सङ्घको चाहिँ मैले प्राविधिकको अभावले गर्दाखेरि सङ्घीय विकास खर्च हुन नसकेको हो. प्रदेश र स्थानीयहरूमा कर्मचारीहरू हामीले उचित संख्यामा पुर्याउन सकेनौँ र त्यसले गर्दा पनि एउटा चुनौतीपूर्ण चाहिँ छ भएको छ. अब यसलाई चाहिँ निरन्तर हामीले के गर्न खोजियो भने स्थानीय तहकै सहमतिमा कोही मिलान गर्न चाहन्छ भने त्यो मिलान गर्न दिने तर दुर्गम क्षेत्रका कर्मचारीहरूलाई बाटो चाहिँ अब सुगममा आउन नदिने एउटा कुरा त्यो पनि हो. प्रदेशहरूमा पनि के छ भने प्रदेशमा कुनै प्रदेशमा अब म एउटा उदाहरणकै दिन्छु 2 प्रदेशका पशु सेवाका 13 कर्णालीमा छन् कर्णालीका 9 फेरि 2 छन् 9 कर्णालीका 9 पनि 2 आएर काम गर्ने वातावरण आफूलाई बनाउन सकेनन् र 2 13 चाहिँ पशु सेवाका कर्मचारीहरू पनि कर्णालीमा गएर काम गर्न सक्ने वातावरण बनाउन सकेनन्. अब त्यसले गर्दा काम दुवैतिर प्रभावित भएको छ. भनेपछि दुइटै प्रदेशले यदि सहमति दिन्छ भने एक पटकलाई तिनीहरू मिलान गरिदिने 9 उता 13 उता गर्न सकिने र कमसेकम अफिस सञ्चालन गर्ने काम गर्न सक्ने एउटा वातावरण बनाउन सकिन्छ. त्यस्तै अब केही राजस्व समूहका व्यक्तिहरू जो पहिले मुद्दामा सर्व अदालतमा गए अदालतले एउटा निश्चित आदेश दिएको छ त्यो आदेश अनुसार त्यसलाई मिलान गरिदिनुपर्ने अवस्था छ. यी कुराहरूले गर्दाखेरि पनि मिलाउँदाखेरि कमसेकम पनि 8,000 कर्मचारीहरूको ले काम गर्ने एउटा वातावरण निर्माण गर्न सकिन्छ जुन समायोजनको विकृतिले गर्दाखेरि प्रभावित भएर काम नगरिकन ठाउँ ठाउँमा अड्केर बसिरहेको अवस्था छ. यस्ता केही कुराहरू हामी हल गर्न अगाडि बढेका छौँ र केही हदसम्म केही बढेको पनि छ अगाडि केही अलिकति सुधार पनि भएको छ अझ पनि केही सुधार गर्न बाँकी
हुन्छ. हजुर अब जसरी यहाँले भन्नुभयो नि हामीले परम्परागत ढंगले प्रशासन समूहलाई चाहिँ संख्यात्मक हिसाबले चाहिँ बढी जोड्दै आएको सन्दर्भले अहिले स्थानीय तहसँग यहाँकै भाषामा स्थानीय तहले असाधारण खालको चाहिँ अधिकार प्राप्त गरेको सन्दर्भमा क्षमता राख्ने कर्मचारीहरूको त्यहाँ चाहिँ अभाव हुँदाखेरि राज्यले चाहेको विकास समृद्धि माथिको चाहिँ जुन खालको प्रगतिमा हामी अगाडि बढ्नुपर्ने हो त्यो नै चुनौतीपूर्ण देखिएको अवस्थाले गर्दाखेरि त परिचालन गर्ने खटनपटन गर्ने विषयमा अलिकति हामी चाहिँ बढी नियमका कुराहरू तर्क धेरै गर्ने अवस्थाले गर्दाखेरि पनि परिचालन गर्ने खटनपटन गर्ने विषयमाथिको अलिकति कडाई को नीति पनि लिनुपर्ने हो कि राज्यको तर्फबाट भन्ने पनि अनुभव भयो होला नि तपाईँसँग यो यो विषयलाई कसरी सम्बोधन गर्नु।
सही हो विमल, एउटा कुरा के छ भने अब जस्तो कर्मचारीहरू स्थानीय तहमा अथवा प्रदेशमा सरुवा भएर गयो भने ती जान नमान्ने प्रदेश सचिवको हामीले एउटा चाहिँ के छ म आउनुभन्दा अगाडि नै क्याबिनेट निर्णय के गरेको थियो भने प्रदेशमा मन्त्रालयहरूको सचिवमा सिनियर सहसचिवहरूलाई पठाउने एउटा चाहिँ व्यवस्था गरिएको छ। अब त्यो अनुसारको कोही पनि सिनियर चाहिँ प्रदेशमा सचिव भएर जान तयार छैन। अहिले पनि मन लाग्छ 5-6 जना अहिलेसम्म नभएको अवस्था छ, जो डेढ महिना अगाडि नै उहाँहरूको चाहिँ सरुवा भएको थियो। किनभने एउटा कुरा के छ भने उहाँहरू काठमाडौँमै रहने अथवा सँगमै रहने प्रदेशमा जाँदाखेरि अलिकति अपमानित महसुस गर्ने, प्रदेश भने हाम्रै देशभित्र छ, हाम्रै देशको प्रदेश हो, हाम्रै संविधानले बनाएको प्रदेशहरू हुन्, स्थानीय तहमा कसैलाई खटायो भने त्यो सकेसम्म चाहिँ मिलाउन नचाहने र त्यसले जान नचाहने भन्ने जुन एउटा प्रवृत्ति छ त्यसमा चाहिँ अलिकति हामीले कडाइका साथ पेश भयौँ। पहिले चाहिँ के भन सजिलो गरी संशोधन गरिहाल्थे साथीहरूले, त्यसलाई अलिकति कडाइका साथ गर्दाखेरि केही बाधा व्यवधान पनि भएका छन्, केही मन्त्रालयका साथीहरूसँग आपसमा पनि अलिकति त्यो त भएन भन्ने र अस्तो छ भने कस्तो छ भने वातावरण एकजना कोही उपसचिवलाई कुनै नगरपालिकामा पठाइयो भने त्यहाँका चाहिँ अब नेतृत्वले उहाँ नभइकन त कामै चल्दैन, हातै भाँचिन्छ भन्ने ढङ्गका चाहिँ त्यो मन्त्रालयका नेतृत्वहरूले पनि पहल गर्न थालेपछि भयो के भने त्यहाँ त हात भाँचिन्छ कस्तो हात हो कुन्नी। अब त्यो नगरपालिकामा गयो भने त्यो प्रशासकीय अधिकृत नभएको अवस्थामा त्यहाँ त कामै रोपिन्छ, सबै समग्र काम हामीले जिम्मा चाहिँ असाधारण अधिकार मैले यसमा नै भने कि हो पनि त्यही जनताको काम गर्ने त्यहाँ चाहिँ प्रशासकीय अधिकृत हामी पुर्याउन नसक्ने अनि ओगटेर राख्ने त्यसपछि त्यस अनि मन्त्रालयमा चाहिँ कतिपय चाहिँ मन्त्रालयहरू गर्छ सिंहदरबारमा मलाई छ 250-300 अफिसरहरू त्यतिकै दिन बिताएर बसिरहेछन्, तिनलाई कुर्सी पनि छैन, ती क्यान्टिनमा बसेर कतातिर बसेर समय बिताउँछन् र पर्खेर बस्छन् कि अब कहाँ खाली हुन्छ त्यहाँ जाने भन्ने। अनि यो जुन प्रवृत्तिको जुन एउटा समायोजन सँगसँगै विकास हो त्यो प्रवृत्ति पनि अहिले सबभन्दा ठुलो बाधक भएको छ, त्यसलाई कसरी तिर्ने भन्ने कुरामा मन्त्रालय अलिकति अलिकति सुविचारित ढङ्गले अगाडि बढिरहेको छ।
अर्को एउटा प्रश्न पनि छ, आम चासोको रूपमा हेरिएको हामीले जनप्रतिनिधिहरू अभावमा रहेका धेरै वखतहरू बेलाहरू चाहिँ गुजार्यौं, 20 वर्षसम्म जनप्रतिनिधि विहीन अवस्थामा रहेको स्थिति पछि अहिले जनप्रतिनिधिहरू आइसकेपछि स्थानीय तहले त्यत्रो अधिकार पाएको अवस्थामा अहिले स्थानीय तह माथिका चाहिँ सुशासनसँग जोडिएका प्रश्नहरूमा धेरै भ्रष्टाचार भयो, आर्थिक अनुशासनहीनता नियन्त्रण गर्ने विषयमाथि पनि चुनौती थपियो भन्ने सन्दर्भ छ। यहाँले पनि हिजै आफ्नो जिल्लामा पुगेर त्यो सन्दर्भमा पनि अभिव्यक्ति दिनुभएको खबर छ। सुशासनमाथिको प्रश्नमा अब परिचालनकै विषयमाथिको यो जटिलताले गर्दाखेरि यो प्रश्न सम्बोधन गर्ने विषय कतिको चुनौतीपूर्ण देख्नुहुन्छ?
यसमा दुईटा कुरा छ। पहिलो कुरा त के छ भने जुन बेला जनप्रतिनिधिहरूको अभाव थियो त्यस बेला स्थानीय तहकै त्यस बेलाका गाविसहरू जिल्ला विकासका कर्मचारीहरूले तिनलाई धानेका थिए, तर समायोजनमा के भयो सबभन्दा बढी अन्यायमा तिनीहरू परे, बरु अरू समायोजित भएर जाने, प्रमोसन भएर जाने, पदोन्नति भएर गए, तर तिनको चाहिँ तिनको विषयमा केही पनि सोचिएन, ती आफै पनि अलिकति पीडित र अलिकति उपेक्षित महसुस गरिरहेका छन्, एकातिर छँदैछ त्यो त्यो कर्मचारीको समस्या भयो। अर्को सबभन्दा महालेखा हाम्रो संविधान अनुसार तिनै तहको लेखा परीक्षण महालेखा परीक्षक विभागले गर्दछ र त्यसले प्रतिवेदन दिन्छ। अब महालेखा परीक्षकको विभागको प्रतिवेदन सङ्घ र प्रदेशमा छलफल गर्ने ठाउँ छ, सङ्घको अब प्रतिनिधि सभा सार्वजनिक लेखा समिति, प्रदेशको पनि प्रदेश सभाको लेखा समिति सार्वजनिक लेखा समितिमा छलफल गरिन्छ त्यो प्रतिवेदन, तर स्थानीय तहको सम्बन्धमा त्यो बेरुजु सम्बन्धी जुन प्रतिवेदन छ महालेखा परीक्षकको वार्षिक प्रतिवेदन त्यो छलफल गर्ने ठाउँमा कानुन अभाव रहेछ, कानुन मौन छ र संवैधानिक अडचन छ त्यहाँ चाहिँ, या संवैधानिकले बोलेकै छैन, खालि लेखा परीक्षण गर्ने भनेर भन्यो तर अरू विषयमा बोल्न सकेन। त्यसले गर्दाखेरि विगतको यो दुईटा प्रतिवेदन हेर्दाखेरि महालेखा परीक्षकले औल्याए अनुसार अलिकति गम्भीर प्रकारका चाहिँ आर्थिक अनुशासनहीनताका त्यहाँ उदाहरणहरू महालेखा परीक्षकले दिएको छ र प्रमाणित ढङ्गले दिएको छ, त्यस्तै अख्तियार दुरुपयोगले पनि पटक पटक विभिन्न निर्देशनहरू पनि जारी गरेको छ। प्रश्न के छ भने महालेखा परीक्षकको त्यो प्रतिवेदन छलफल गर्ने उपयुक्त ठाउँको निर्माण गर्नको लागि म मन्त्री भएर आएपछि नै एउटा किनभने म सार्वजनिक लेखा समितिमै संसदीय जीवनमा सधैँ बसेँ, सभापति पनि भएँ, सदस्यको रूपमा पनि रहेको हुनाले अलिकति बढी मलाई चासो थियो कि यो त हुँदै भएन, किनभने महालेखाले औलाएको बेरुजी कहिले पनि त्यो हट्ने होइन, त्यसो त्यो रहिरहन्छ, त्यो संस्था रहे पनि व्यक्ति रहे पनि त्यो नरहे पनि त्यो बेरुजी चाहिँ रहिरहन्छ। त्यस कारणले एउटा हामीले एउटा बिच एउटा चाहिँ बाटोको निर्माण के गर्न सक्छौँ, कानुनी एउटा चाहिँ सुधारको लागि प्रयत्न के गर्न कोसिस गरियो भने प्रदेश लेखा समितिका सदस्यको संयोजकत्वमा सम्बन्धित जिल्ला समन्वयको प्रमुख चाहिँ सदस्य रहने गरी
जिल्ला समन्वय समितिको
हजुर महालेखा परीक्षकको चाहिँ एकजना प्रतिनिधि रहने गरी त्यो एउटा समितिको निर्माण गरेर अनि सम्बन्धित जिल्लामा नै त्यो सम्बन्धित पालिकाहरूको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने, त्यो सबै बेरुजी भ्रष्टाचार हुँदैनन्, तर के हुन्छ भने त्यो बेरुजी अनियमितताका कारणले भएका हुन्छन्, तिनलाई कम्तीमा छलफल नगरिकन त्यसको चाहिँ सत्य तथ्यमा पुग्न सकिन्न, जुन हामीले नै देखेका छौँ। हामी 48 सालमा निर्वाचित भएर आउँदा 2033 सालदेखि महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमाथि छलफल सुरु गरेका थियौँ। मैले भन्न खोजेको भने यसमा छलफल नगरिकन यसमा निर्णय नगरिकन वार्षिक प्रतिवेदन महालेखाको वार्षिक प्रतिवेदन जस्तोको त्यस्तो रहिरहन्छ, त्यस कारणले त्यो एउटा बनाउन सकिएन भने र हामीले त्यो छलफल गराउन सकेनौँ भने स्थानीय तहमा एक त जनप्रतिनिधिहरू भर्खर यो नयाँ संस्था नयाँ निकाय गठन भएको र विभिन्न प्रकारका अनुभव भएका जनप्रतिनिधिहरू पनि निर्वाचित हुने र कर्मचारीहरू पनि अनुभवी कर्मचारी चाहिँ स्थानीय तहमा जान नमान्ने, त्यहाँ फ्रेस कर्मचारीहरू गए या जबरजस्ती पठाएर गएकोहरू त्यति साह्रो चाहिँ चासो दिन नसक्ने, फेरि कार्यालय प्रमुख नभएको व्यक्ति यदि गयो भने त्यसले सबै हेर्न सक्दैन, प्रशासन लेखा आदि इत्यादि सबै हेर्न सक्दैन भने मैले टटार त्यो महसुस नै गरिरहेको छु त्यो स्थानीय तहको सन्दर्भमा कर्मचारीको बनावटको सन्दर्भमा। त्यस कारणले त्यो यदि बनाइएन भने यो बेरुजुको संख्या अनियमितताको संख्या जुन अहिले जुन प्रकृति छ त्यो अलिकति बढ्दै जाने, जुन महालेखाले पनि औल्याएको होला औल्याइरहेको छ, बरु सङ्घको बेरुजुहरूको संख्या घट्दै गएको उसले चाहिँ उल्लेखै गरेको छ आफ्नो प्रतिवेदनमा, तर स्थानीय तहको काली लाग्दो छ भन्ने उसको चाहिँ प्रतिवेदनले यो इन्डिकेट गरेको छ, त्यसलाई छलफल गर्ने कानुनी एउटा उपयुक्त
संयन्त्र
निर्माण गर्नको लागि
हजुर संयन्त्र निर्माण गर्ने आवश्यकता यहाँले महसुस गर्नुभएको छ र
अरू उपाय छैन
हजुर हामीले कर्मचारीहरूको चाहिँ सेवा सुविधा प्रभावकारिता यिनले दिने चाहिने जुन दैनिक सेवाको चाहिने अवस्थामाथिका सन्दर्भहरू जोड्दै गर्दाखेरि पछिल्लो समयमा जसरी अब नियमको विषयले पनि धेरै कुराहरू चाहिँ अड्किने गरेका तर्कहरू सुन्ने गर्छौं, संघीय निजामती सेवा ऐनमाथि चाहिँ तपाईँहरूको चाहिँ संघको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिमाथिका छलफलहरू त्यहाँ भइरहेका बहसहरूबाट पनि तपाईँहरू एउटा निर्णयमा पुग्न नसकेको अवस्था छ, त्यो नियम अझै पनि पारित नभएको अवस्थाले गर्दाखेरि पनि नियमन गर्नलाई त नियम चाहियो नि त, यो ऐनको चाहिँ के छ पछिल्लो अवस्था? अब अहिले त यति बेला संसद नरहेको अवस्था छ,
पछिल्लो अवस्था के भने यो प्रतिसभाको सम्बन्धित समिति राज्य व्यवस्था र सुशासन समितिमा छलफलमा गर्दा स्वयं समितिमा पनि विचार अलिकति एकमत हुन सकेन र सरकारले पनि आफ्ना धारणाहरू मैले आफै हामीले मन्त्रालयद्वारा प्रस्तुत गरेका धेरै कुरामा सहमति भइसकेको छ, तर केही विषयहरूमा अझै पनि यस्तो एउटा अब मान्छेले भन्छन् नयाँ मन्त्री आयो यसले परिभाषै बदल्न खोज्यो भने परिभाषाको विषयमा दुईवटा कुरामा हाम्रो चाहिँ मन्त्रालयको चाहिँ धारणा के थियो भने एउटा के भने समायोजित भएर गएका कर्मचारीहरूको विषयमा ती पनि निजामती हुन् भने हामीले बोलेनौँ भने तिनको चाहिँ त भविष्य त्यसै अन्धकार रहने भयो, त्यसै पनि जाँदैनन्, गएका पनि निराश छन् र तिमी निजामती कर्मचारी अब तिनको चाहिँ प्रमोसनको 10% या 20% चाहिँ अन्तर तह प्रमोसनको चाहिँ या पदोन्नति आउन सक्ने व्यवस्था चाहिँ ऐन के अरे त्यो विधेयकमा गर्न खोजिएको छ, तर ती निजामती हो कि होइन भन्ने कुरो त, किनभने हिजो तिनीहरू केन्द्रकै सेवा सुविधामा नियुक्त भएका कर्मचारीहरू हुन्, एउटा सेवा शर्त र सुविधामा उनीहरू नियुक्त भएका थिए र समायोजन भएर सरकारले समायोजन गरे, समायोजन भएपछि उनीहरू प्रदेश अथवा चाहिँ स्थानीय तहमा गए। अब तिनीहरूको विषयमा चाहिँ परिभाषामा हामी बोलेनौँ भने भोलि त्यो प्रमोसनको या त्यो परीक्षामा जुन अन्तर्तह परीक्षा छ त्यसमा भाग लिनलाई तिनीहरूले वञ्चित किन गर्न सकिन्छ, तिनीहरू त निजामती एनओडी निजामतीको हकमा मात्रै लागू हुन्छ भनेर भनिदिँदाखेरि तिनीहरूको चाहिँ भविष्य अन्धकारमा पर्ने भएको हुनाले परिभाषाको कुरा गरियो। अर्को चाहिँ परिवारकै परिभाषाको कुरामा कर्मचारीको सासु ससुरालाई परिवारबाट हटाएर के अरे यो बाजे बजेरै परिवारबाट हटाएर सासु र ससुराको लाई राख्न त्यहाँ कोसिस गरिएको रहेछ। हो त्यो दुईटा परिभाषामा हो हामीले आपत्ति जनाएको। यो परिभाषा बाजे र बजै कर्मचारीको बुवा आमा बाजे बजैको जुन पक्ष छ त्यो राख्नुपर्छ। सासु ससुरा भन्दा फेरि अब कोही कर्मचारीको बिहा जर्मनीमा भयो होला, कसैको भारतमा भयो होला, कसैको कहाँ भयो होला, अनि उसले त्यहाँको पनि पालन पोषण गर्ने र हेर्ने जिम्मेवारी चाहिँ दिन हुन्न भन्ने तर्कहरूको साथ हामीले त्यसलाई संशोधनमा अलिकति सहयोग गर्नुहोस् भनेर हामीले समितिलाई भनेका थियौँ। तर समितिमा आफै पनि एउटै विचार नभएको हुनाले पनि त्यहाँ अड्केको हो। र अन्तिममा चाहिँ पनि त्यसमा अलिकति ट्रेड युनियनको विषयमा पनि साथीहरूको एउटा सोच भनाइ थियो, त्यो भनाइ पनि हामीले स्वीकार गरेनौँ। त्यस्तै अब सुब्बाहरूलाई प्रमोसन गर्ने या माथि जाने एउटा वृत्ति विकासको सम्भावना भएर सुब्बाहरू त्यही आन्दोलनमा झन्झन् उत्रिसकेका थिए भनेपछि यी कुराहरूलाई अलिकति हामीले चाहिँ इन्डिकेट गऱ्यौँ। समितिलाई अलिकति प्रोग्रेसिभ हुन प्रगतिशील हुन हामीले आग्रह गरेका थियौँ। तर समितिमा पनि विचार एकता नभएको हुनाले त्यो चाहिँ त्यही अल्झेर बस्यो। तर आउँदो संसदको अधिवेशनमा यो कोरोनाले गर्दाखेरि अधिवेशन अलिकति प्रभावित भइरहेको छ, सबैले थाहा छ। आउँदो अधिवेशनमा त्यो चाहिँ निजामती सेवा पारित हुन्छ र त्यो पारित नभइकन प्रदेश निजामतीको चाहिँ कानुन या विधेयक बनाउन कठिन हुन्छ। किनभने त्यो गाइडलाइन हो, त्यो निर्देशक एउटा चाहिँ गाइडलाइन त्यसैले गर्छ, सङ्घीय निजामतीले गर्छ भने त्यसले प्रभावित चाहिँ भइरहेको छ। तर आउँदो अधिवेशनमा हामी पारित गर्ने स्थितिमा छौँ।
हजुर, अब 48 सालदेखिकै यहाँको चाहिँ अनुभव छ, एउटा अनुभव लिएर चाहिँ यो जटिल अवस्थामा मन्त्रीको रूपमा काम गर्दै गर्दाखेरि अब अत्यन्त संक्षेपमा भनिदिनुहोस्, धुन बजिसकेको छ, निजामती कर्मचारीहरूको मनोबल पनि उच्च राख्दै प्रभावकारी काम गर्न थाले है भन्ने खालको चाहिँ अवस्था सिर्जना हुनेमा कतिको विश्वस्त हुनुहुन्छ?
होइन, म विश्वस्त छु। नेपालका कर्मचारी प्रशासनमा कुनै त्यस्तो चाहिँ योग्यता क्षमता आदि जातिमा प्रश्न छैन, यसको व्यवस्थापनको समस्या छ। र मलाई मैले सधैँ भन्ने गरेका छु, कर्मचारीहरूको मनोबल म गिर्न दिन्न, तिनीहरूको मान सम्मानमा आँटाउन दिन्न। एउटै शर्त के हो भने जनताको पनि मान सम्मान चाहिँ उहाँहरूले आँटाउन दिनुहुन्न। त्यो चाहिँ अब यो आउँदो निजामती सेवाको विधेयक पारित भइसकेपछि एउटा वातावरण बन्छ र म चाहिँ पुरै विश्वस्त छु र हाम्रा कर्मचारीहरूको योग्यता क्षमता प्रति मलाई पहिलेदेखि नै मैले अनुभवको आधारमा भन्दैछु मलाई विश्वास छ। त्यो एउटा चाहिँ यसको बनावटमा अलिकति हामीले हेर्नुपर्नेछ। अर्को वितरण जुन छ मैले सुरुमै उठाएको थिएँ, त्यो वितरणलाई व्यवस्थापनको समस्या छ, कर्मचारीहरूको योग्यता र क्षमताको समस्या होइन, यसको व्यवस्थापनको समस्या छ र यसलाई जटिल चाहिँ समायोजनले बनाइदियो। तर मलाई के लाग्छ भने यो जुन निजामती सेवा ऐन विधेयक पारित भइसकेपछि यी जटिलताहरू हट्छन् र एउटा सही ढङ्गले हामी अगाडि बढ्छौँ।
हुन्छ, समय यति नै रह्यो, समय र विचार सहित कार्यक्रममा सहभागी हुनुभयो, त्यसको लागि रेडियो नेपालको तर्फबाट धेरै धेरै धन्यवाद छ।
धन्यवाद छ जुन लौ, यहाँलाई पनि धन्यवाद छ र यहाँहरूले जुन मेरो विचार चाहिँ आम आदरणीय श्रोता समक्ष जुन लग्न यहाँले अवसर दिनुभयो यसको लागि म कृतज्ञ छु।
हस्, नमस्कार। उहाँ हुनुहुन्थ्यो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी। उहाँसँग पछिल्लो समयमा कर्मचारी प्रशासनको प्रभावकारिता र यसको भूमिकामाथिका प्रश्नहरू जोडेर सम्वाद गर्यौं। यसै सम्वादको साथसाथै आजको लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद दिएर म विमल गिमाली बिदा हुन्छु। नमस्कार।